जीवन पढ्ने आमाहरू
आत्मा शान्त भए शुभ आशिष देलन माता पिता दिन दिन दूषित आँसु झरे ईश्वरले देखलान आफ्नो आउला त्यही दिन
किताब पढ्ने छोरीहरू
सती प्रथादेखि दाइजो प्रथा र अहिलेसम्म बगेका रगतका ढिकाहरूले वर्जित सीमाहरू र फोस्रो मर्यादाको पर्खाल नभत्किनु नपुंसक मस्तिष्कले हाम्रो पीडाहरूको कथा नबुझ्नु
आमाहरूको अनुभवबाट सिक्दै छोरीहरूको भविष्य सुन्दर बनाउने अठोट
कार्यक्रम आमाका कथा छोरीका सपना नमस्कार कार्यक्रम आमाका कथा छोरीका सपनामा यहाँलाई हार्दिक स्वागत छ म अस्मिता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakiafm.com लगन गरी तपाईँ यो कार्यक्रम प्रत्येक हप्ताको बुधबार साँझ 7:30 बजे सुन्दै आइरहनु भएको छ यस कार्यक्रमको पुनः प्रसारण तपाईँ शुक्रबार मध्याह सवा 12 बजे पनि सुन्न सक्नुहुन्छ कार्यक्रम आमाका कथा छोरीका सपनामा हामी आमाहरूका जीवन भोगाई उहाँहरूका अनुभव यथार्थपरक कहानी अर्थात् आमाहरूका कथाहरू सुन्ने गर्छौँ यस्तै गरेर जीवनको सक्रिय समयको थालनी गर्दै गरेका अथवा सक्रिय जीवन बिताइरहेका छोरीहरूको दैनिकी अनुभूति लक्ष्य अथवा सुन्दर भविष्यका लागि बुनिएका सपनाका सम्बन्धमा छलफल गर्ने गर्छौँ समग्रमा महिलासँग सम्बन्धित विषयमा महिलासँग छलफल गरिने कार्यक्रम हो कार्यक्रम आमाका कथा छोरीका सपना सामाजिक सांस्कृतिक आर्थिक रूपमा पछाडि ठानिएका महिलाहरूको विगत कस्तो थियो आजका महिलाहरूको अवस्था के छ र समानताका लागि अझै पनि महिलाको स्थिति के हुनु जरुरी छ कार्यक्रममा हामी यस्तै प्रश्नहरूको जवाफ खोज्ने प्रयास गर्छौँ छोरीका रूपमा प्राप्त भएको जीवनलाई सार्थक तुल्याउन आफू महिला भएकोमा गर्व गर्न प्रेरित गर्नु हाम्रो कार्यक्रमको उद्देश्य हो कार्यक्रमको आजको अङ्कमा म कृषक महिला मन्जु श्रेष्ठ र उहाँकी सासुआमा धनमाया श्रेष्ठसँगको छलफल प्रस्तुत गर्दैछु यो कार्यक्रम रेकर्ड गर्न म शुक्ला गण्डकी 8 स्थित डहरे गाउँमा पुगेको थिएँ
कति वर्ष पुग्नु भयो आमा
म त 15 सालै भन्छ के बाप कति म जान्दैन
15 सालै हुनुहुन्छ है
नागरिकतामा त्यही छ
नागरिकतामा त्यही छ दिदी कृषि पेसा चाहिँ अवलम्बन गर्नुभएको रहेछ कृषक नै भन्न रुचाएँ होइन
दिनदिनै
खेतबारीमा नै व्यस्त हुनुहुन्छ कस्तो छ दैनिकी के गर्नुहुन्छ
खासै स्पेसल्ली त केही भनेर देखिन्न गरे अब घरमा त्यस्तै भइन्छ खेतीपाती अलिअलि थोरै थोरै अब बाबु नानी दुइटा छन् अब दुनियाँसँग एउटा भैँसी छ त्यही हो यति अरू अलिअलि खेतीपाती गरिन्छ
हजुर कति बजी उठ्नुहुन्छ
5:30
हजुर तरकारी खेती गर्नुहुन्छ त्यस्तै गरेर एउटा भैँसी पनि पाल्नु भएको छ
देख्नुभयो
घरगोठमा नै व्यस्त रहनुहुन्छ
अनि थोरै थोरै मैला स्वयंजीवी पनि हो
हजुर
अलिअलि अब यताहरू त खासै के गर्दैन
महिला स्वयंसेविका पनि हुनुहुन्छ विभिन्न सङ्घ संस्थाहरू पनि होला आमा समूह युवा समूह तिनीहरूमा पनि पक्कै हुनुहुन्छ
आमा समूहको म सचिव हो
हजुर
अनि हामीले उसहरू के अरे टोलको चाहिँ टोलको नि सहसचिव जसरी उसको जस्तो मैले गर्छु कि सचिवको सबै काम त
हजुर यो कार्यक्रममा चाहिँ हामी विशेष गरेर हजुर जस्तै आमाहरूको चाहिँ जिन्दगीको अनुभवहरू सोध्ने गर्छौँ कि के गर्नुभयो त्यो जमानामा कस्तो थियो अहिले कस्तो फरक पाउनु भएको छ भनेर बुझ्ने प्रयास गर्छौँ अघि आलु लगाउँदा पनि थाहा भयो तपाईँले भन्नुभयो पहिला त हामीले यस्तो आलु लगाइन्थ्यो
होइन अब ऊ गर्दाखेरि कोदोमा सार्दाखेरि दुइटा भाँडा कोदो दिएर एउटा भाँडा आलु लिन्थेँ
हजुर
त्यसो पनि गरियो त्यतिखेर जमाना अब पिँडालु खान मन लागेर पहिला त पिँडालु घर गाउँमा हुन्थेन कहाँ कहाँ घर किनेर ल्याएर पकाएर खान्थेँ त्यस्तै भयो पहिला पहिला जमाना त्यस्तो थियो कि केही छैन अब
पहिला खेतीपाती गर्न बारी खेतबारी प्रशस्त थियो तर सिप थिएन
बारी त थियो सस्तै
हजुर
भए पनि सिप भएन हाम्रो अब त्यतिकै बनाएर खानलाई कोदो सम्बन्ध रोपिन्थ्यो धान रोपिन्थ्यो यो खेती मात्रै
अहिले चाहिँ के के खेती गर्नुहुन्छ नि
अहिले त अब सबै गरिन्छ गर्न त के अरे अब खेत रोप्नु पर्यो मकै अब बाह्र काल मकै छर्छु अचार तरकारीहरू बाह्रै काल लगाउँछ बाह्रै मासे भन्नु पनि जानिदिनु भएको मैले त त्यस्तो के अरे अब अचार त अब जमाना त्यस्तै आयो
आमाहरूको अनुभव सुन्ने हो भने अलिकति जीवन दैनिकी नजानेर पनि होइन त्यतिखेर कष्टकर थियो तपाईँले चाहिँ कस्तो अनुभव गर्नुहुन्छ पहिला यही कृषि सम्बन्धमा नै हामी चाहिँ तुलना गरौँ अहिले चाहिँ होइन पहिलाको कृषि प्रणाली र अहिले चाहिँ कतिको फरक पाउनुहुन्छ अझै पनि सुधार्नुपर्ने कुराहरू चाहिँ के छन् जस्तो तपाईँलाई लाग्छ
यस्तो हो पहिला यस्तो बुवा आमाहरूलाई लाग्थ्यो नि त धान मात्रै खेती हो होइन मकै मात्रै एउटा खेती हो कोदो खेती हो अरू यस्तो तरकारी लाएर त टाइम खेर फाल्ने जग्गा खेर फाल्ने भन्ने खालको धारणा हुन्थ्यो नि अहिले चाहिँ थोरै बरु थोरै जमिन होस् थोरै जमिनमा धेरै पटक खेती गरेर धेरै मल बिउहरू अब हुन्छ नि उन्नत जातको बिउहरू लगाएर अनि त्यस्तो गरेर धेरै थोरै ठाउँ होस् तर उत्पादन धेरै लिउँ भन्ने चाहिँ अब हाम्रो उस हुन्छ के अरे होइन अनि थोरै अब फेरि यो जेनेरेसन ग्यापले नि फरक पार्दोरहेछ क्या यो कुरा चाहिँ अब उहाँहरूको विचार अनि हाम्रो विचार अनि हामीले सिकेका थोरै कुरा फेरि अब अहिले केही भन्यो भने नि अब हामीले धेरै ठुलो मान्छेलाई धेरै सिकाएको जस्तो त्यस्तो हुन्छ नि त अनि अरू चाहिँ अब यस्तो हो हाम्रो नेपालमा कृषि त अब अलिअलि मात्रै सुधार थोर नगर्ने मात्रामा सुधार हो
कि
यो सुधार त धेरै हुन आउँछ होइन अब विदेशको ठाउँ कुराहरू हामी हेर्ने देख्ने कुरा त भएन होइन न्युजमै सुन्दा हेर्दा पनि अब त्यहाँको प्रविधि भनेको त्यहाँको यसरी अब भनौँ न अहिलेको आलु लाउँदाकै कुरा भनौँ न अब हामीले यहाँ हात हातले अब यो विषादी नछोएरै साध्य भएन क्या पन्जाइ लगायो भने कति पो सेफ्टी भन्छ र होइन तर अब विदेशमा त त्यो छ नि स्प्रेहरू छुट्टै होइन लगाउनलाई नै अब हामीले ड्याङ खनिराख्न पर्ने त्यस्तो त थोरै थोरै त हाम्रो नेपालमा नि अब भित्रिसक्यो होइन अनि तर हाम्रो यो पहाडी क्षेत्रमा गाह्रै छ त्यो
गाह्रो छ
तै पनि पहिलाको भन्दा धेरै अब मल बिउको तरिका अनि उन्नत बिउहरूको त्यहाँ थोरै थोरै पाइला चाल्न त खोजे हो हाम्रो कृषिले होइन हाम्रो देशको कृषिले तैपनि अझै पूर्ण त हुन सके होइन कि
अलिकति कृषकहरूलाई तालिम होइन त्यही किसिमको प्रविधि भित्र चाहिँ जरुरी
प्रविधिसँगै अनि फेरि थोरै हुन्छ नि सहुलियत भन्ने अब यस्तो हुन्छ खेती गर्ने कृषिमा लगानी फुक्दै गर्छ अनि जब खेती गर्ने बेलामा मोल कता छ कहाँ बोर्डर पार नै छ कि कता छ अब त्यो गाह्रो क्या किसानलाई
चाहिँ गाह्रो छ भन्न त अब अहिले नारा नै समृद्धिको छ अनि त्यसै गरी अब हामीले कृषि पर्यटनमा नै केही गर्नुपर्छ भन्ने राज्यले पनि त्यही नीति लिइराखेको छ तर त्यसलाई कार्यान्वयन गर्न चाहिँ गाह्रो नै छ अथवा कार्यान्वयनमा त्यति अलिक सक्रियता नदेखाएको हो कि सरकारी पक्षले भन्ने पनि देखिन्छ अनि कृषि गरिरहनु भएको छ जतिले होइन त्यसमा नै आत्मनिर्भर हुन सक्ने कृषिलाई नै व्यवसाय बनाउन सक्ने अवस्था चाहिँ छ कि छैन तपाईँ आफ्नो अनुभवमा चाहिँ के छ
त्यस्तो अब समय अनि र लगन भयो भने त नहुँदो त फेरि केही नि छैन तर नहुँदो भन्दै गर्दा हामीलाई परिश्रम धेरै के अब यो आविष्कार छ नि मेसिनरी चिजहरूको कमै उस भयो होइन त्यही त कारणले अलिक गाह्रो नै छ होइन तर लागौँ भने सानोतिनो परिवार पाल्नलाई चाहिँ ठिक भन्नुपर्दा विदेशको जति नै टाइम लाग्ने अन्त यहाँ त सुनै फल्छ नै होइन तै पनि ठिकै टाइमहरू लिएर 5-7 घन्टा रेगुलरली उस गऱ्यो भने चाहिँ सानोतिनो जान पाल्नलाई दुःख लाग्यो हुन्न होला जस्तो लाग्छ है मेरो चाहिँ
हजुर यो क्षेत्रमा बढी नै आलु उत्पादन हुन्छ गत वर्ष कस्तो भयो यहाँको
ठिकै भयो मेरो चाहिँ ठिकै भएको थियो
कति लगाउनु भएको थियो अनि कति जति उत्पादन भयो
95 जति केजी जति लगाएको थिएँ मैले
हजुर
अब यति नै भनेर जोख्ने कति उत्पादन भयो भनेर जोख्ने भन्ने कुरा त भएन तर बेचेको मात्रै कुरा गर्दा मैले 12-12.5 सय किलो चाहिँ म आफैले बेचेको यहाँ घरबाटै
हजुर
अनि अरू बाँकी रहेको अब इष्टमित्र घरमै खाना अनि 2-4 बोरा चाहिँ कोल्ड स्टोर पठाएँ
हजुर अनि भनिन्छ र सुनिन्छ भने कि हाम्रो लोकल प्रडक्टहरूको यहीँ स्थानीय रूपमा उत्पादन भएको कृषि उपजहरूको चाहिँ त्यति राम्रो बजार छैन किनकि हाम्रो लगानी धेरै पर्छ तर बाहिरबाट चाहिँ आयात भएको चिजहरू सजिलै बिक्री हुन्छन् भन्ने गरिन्छ तपाईँले चाहिँ त्यस्तो समस्या खेप्नु पऱ्यो कि परेन
त्यस्तो समस्या त्यही अब खासै अब त्यति मेरो पोहोर हो खास धेरै बेच्नु पहिला मैले आलु त मैले बिहा गरेदेखि नै सायद आफ्नो लागि चाहिँ भनौँ निर्वा चाहिँ सधैँ बनाउँथेँ होइन पोहोर चाहिँ अब पोहोर चाहिँ हाम्रोबाट चाहिँ कृषि आलुमा चाहिँ लगाए लगानी गरेको थियो नि त त्यो कार्यक्रम हाम्रोमा थियो कि आलुको लागि अनुदान अनि त्यति बेला अनि अलि धेरै नै लगाएँ अनि लगाएको ठिकै भएको थियो होइन उत्पादन पनि
बचाइएको
भन्दा धेरै अब जति छ त्यतिमा सन्तोष गर्ने भएर नि होला ठिकै लाग्यो होइन
त्यही भएर यो वर्ष पनि लगाउँदै हुनुहुन्छ
यो वर्ष अनि
मैले नलगाऊँ भने नि दुःख भयो फले सासु बुहारी अब दुईजना के गर्नु भनेको थिएँ कि बुहारीले लाऊँ भनेर त्यही भएर लाग्यो
कस्तो लाग्छ अहिले त धेरै हजुरको बुहारीको उमेरको महिलाहरू चाहिँ त्यति धेरै खेतीपाती गर्न रुचाउनुहुन्न है अनि त्यही माथि श्रीमान विदेश भएको विदेशको कमाइ भएको महिलाहरू चाहिँ घरै बस्ने सबै त होइन तर केही केही महिलाहरू त्यस्तो पनि हुनुहुन्छ उहाँलाई नै बुहारीको रूपमा पाउँदा चाहिँ कतिको खुसी हुनुहुन्छ
खुसी नै छ
खुसी हुनुहुन्छ है
गरेर खान्छ ठिकै
ठिकै भएको छ है अलिकति अब तपाईँको बाल्यकालको कुराकानी गरौँ न है आमा अलिकति सानो हुँदाको कुरा गरौँ
सानो हुँदा
कहाँ जन्मिनु भयो
हामी त अब गाउँमा जन्मिएको
राङरुङ राङरुङमा
जन्मिएको हजुर सानैमा आमा बित्यो
हजुर
अनि अब आफूले खर्च बनाउने ढिकी जाँडो यस्तो मिल्थिएन
हजुर
खालि त्यही ढिकी जाँडो गर्नु पर्थ्यो
हजुर
अनि कोदो पिस्न सक्थिएन बुवाले पिस्नु हुन्थ्यो
हजुर
अनि हामीलाई ढेँडो पनि खुवाउनलाई मुस्किल थियो
मुस्किल थियो दुःखले हुर्किनु भयो
पानी थिएन
पानी थिएन
त्यस्तो दुःख थियो कि पानीको दुःख थियो
पहिला धेरै दुःख थियो मिल थिएन पानीको धारो पनि टाढा थियो पन्ध्र टाढा थियो
है खोपिल्टामा खाने यत्रो
खोपिल्टामा हजुर
कहाँ थियो र पानी यस्तो धारा बनेकै थिएन पहिला
त्यो बेला र अहिलेको तुलना गर्दाखेरि कतिको फरक कतिको अचम्म लाग्छ होला हजुरहरूलाई चाहिँ
हामीलाई त अहिले त एकदम ऊ भएको चाहिँ छ अब पहिलाको दुःख देख्दा त अचेल त के को दुःख छ र जे भन्ने त्यही खान पा पैसा भए पनि किन्न पाइन्थ्यो नि त्यतिखेर त्यस्तो हुन्थ्यो त्यही अब भैँसी पालेको र मही दुध घिउहरू खाइन्थ्यो अरू छोटा अब त्यस्तो दोकानमा पनि पाइन्थेन त्यस्तो हुन्थ्यो
हजुर दिदी अलिकति तपाईँको पनि बाल्यकालतिर जान मन लाग्यो कहाँ जन्मनु भयो हुर्काई कस्तो भयो
कास्कीको थुम्की गाउँ विकास साबिकी गाउँ समिति वडा नम्बर एकमा जन्मे अहिलेको रूपा गाउँपालिका फेरि एक नै हो कि
हजुर त्यहाँ जन्मिनु भयो अलिकति पहिला अहिले त त्यस्तो खास देखिँदैन तर अझै पनि कता कता छ र त्यसैको परिणामस्वरूप अहिले पनि महिला र पुरुषबीच एकदमै समानता त देखिँदैन होइन त्यो बेला झनै छोरा र छोरी बिच हुने विभेद अलिकति बढी नै थियो त्यस्तो अनुभव चाहिँ तपाईँले गर्नु पऱ्यो कि परेन लैङ्गिक विभेदको
लैङ्गिक विभेद भन्नाले त्यस्तो हाम्रो फेरि मेरो त दिदी बाबाहरू विदेशतिर है दिदी चाहिँ मेरो सानोदेखि म थाहा पाउँदैदेखि पढाउनुहुन्थ्यो कि टिचिङ गर्नुहुन्थ्यो खासै त्यत्रो माथि डिफ्रेन्स अब छोरीलाई पढाउनै हुन्न त्यस्तो भन्ने होइन हामी उस नै गऱ्यो होइन सबै पढ्यौँ तर थोरै भने नि डिफ्रेन्स त्यो छोरी मान्छे हो नि त छोरी मान्छे भएर यस्तो गर्नुपर्छ क्या अब मेरो भाइ र म जस्ट 15 महिनाको मात्रै फरक हो क्या केही कुरामा नि धेरै भाइ बहिनी थियो क्या 4 बुवाहरूको
हजुर
अनि धेरै भाइ बहिनी म सबभन्दा ठुलो दिदी क्या अनि जे गर्दा पनि अथवा दिदी होस् नि त्यस्तो क्या छोरी मान्छे भएर यस्तो गर्नुहुन्न के भन्दा क्या अनि यस्तो के अनि पहिला पहिला दिदीहरू ठुलो हुनुभएको नि त अनि के किन होला त्यस्तो भनेको त्यो दिमागले क्या छोरी मान्छेले किन यस्तो गर्न नहुने र त्यो खेल्ने कुरामै पनि के
हजुर
अनि त छोरी मान्छे यस्तो छोरी मान्छे त सुभाषको हुनुपर्छ अनि त्यो सुभाष भनेको अब मान्छेको नाम नि हुन्थ्यो नि त सुभाष भनेको किन भनेको होला त्यस्तो हुन्थ्यो
क्या
अनि अब जति ठुलो भयो सिकियो होइन त्यो सानो अब हामी त सानैदेखि टाढा थियो पन्ध्र जर्किनु हुँदादेखि पानी पुगिनु के अरे अनि यस्तो रहर लाग्ने क्या जति ठुलो भाँडामा पुग्न सक्यो त्यो ठुलो एकदम के आफू त गर्व लाग्ने क्या हुँदा हुँदा गाग्रीमा पुग्न थाल्यो है यति टाढा थियो क्या एक घन्टा टाढा तल झर्नु पर्थ्यो कति गाग्री गुल्टाएर कुच्चे क्या अनि के अरे त्यस्तो कि ठुलोमा पुग्यो भने रहर लाग्ने क्या अरू त्यो ठुलो भए जस्तो लाग्ने पछि फेरि लास्टमा त्यस्तो लास्ट अब सानोमा पुग्नु पाए नि हुन्थ्यो त्यस्तो हुँदो रहेछ कि मानसिकता क्या पहिला फुर्केर पछि अनि त्यस्तो हुने क्या तर ठिकै त्यस्तो त्यत्रो डिफ्रेन्स भन्ने पनि भएन अनि दिदीभाइ हामी त सँगै क्लास एउटै क्लास पढायो क्या
त्यसो
वर्णना गर्दैदेखि सँगै अनि मेरो एसएलसी चाहिँ त्यो अनि त्यति बेला थाहा पाएँ कि छोरा मान्छे र छोरी मान्छे हुनुमा फरक चाहिँ अब भाइ चाहिँ ट्युसन पढ्थ्यो घरमा नि पढ्थ्यो अब म चाहिँ अरे अब
घरमा
काम नि गर्नु पनि खाना नि पकाउनु पनि पढ्न पनि भन्ने क्या त्यही रेन्जमा
हजुर
अनि त्यति बेला मेरो फेरि म्याथ लाएर एसएलसी बिग्रेको है
हजुर
अनि यति रोएँ क्या भाइको त्यही गरेर पार्टी आफ्नो चाहिँ फेल हुँदैन साह्रै नरमाइलो लाग्दो छेड चाहिँ त्यो त्यति बेला चाहिँ यस्तो रहेछ छोरा र छोरी हुँदा यति यति फरक हुँदो रहेछ भन्ने त्यति बेला सोचेको थिएँ कि मैले नत्र अरू बेला चाहिँ हाम्रो घरमा त्यस्तो छोरा मान्छे भएर भन्ने त्यस्तो खानापानमै फरक पर्ने भन्ने त्यस्तो
खानपानमा थिएन अब जे समाजमा चलिरहेको थियो होइन खाना पकाउने कुरा अनि त्यसपछि घरको काम चाहिँ छोरीले नै गर्नुपर्छ फ्रिली पढ्ने वातावरण चाहिँ थिएन त्यति बेला तपाईँको मात्रै होइन कसैकोमा पनि होइन
तिनीहरूको पालीमा त अझै थियो हाम्रो पालोमा थियो
तपाईँको पालामा चाहिँ कस्तो थियो नि आमा
हाम्रो पालो
लोग्ने मान्छे र स्वास्ने मान्छे बिचको
अब फरक के